Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सुर्खेतको वीरेन्द्रनगरमा विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना, यो प्रदेशलाई ऊर्जाको केन्द्र बनाउने ऊर्जा मन्त्री शाहीको प्रतिबद्धता।
बाढी प्रभावित बर्दिया सहित 30 जिल्लामा झण्डै 1.5 अर्ब रुपियाँको प्रस्तावित राहत कार्यक्रम सार्वजनिक, बर्दियाको गुलरिया र 12 बर्दियाका बाढी पीड़ितलाई राहत वितरण।
सुर्खेतलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता, यस प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने भूमिका जनप्रतिनिधिकै हुने उच्च अदालतका मुख्य न्यायाधीश पौडेलको भनाइ।
र 19 वर्ष मुनिको एसिसी एसिया कप क्रिकेटको छनौटका लागि नेपाली टोलीको घोषणा, 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगरमा विद्युत प्राधिकरणको प्रदेश नम्बर 6 स्तरीय क्षेत्रीय कार्यालय स्थापना भएको छ। ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतमा कार्यालयको उद्घाटन गर्दै यो प्रदेशलाई ऊर्जाको केन्द्र बनाउने दावी गर्नुभएको छ। सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना भएसँगै यस प्रदेशका ग्रामीण बस्तीसम्म विद्युत विस्तार हुने ऊर्जा मन्त्री शाहीको भनाइ छ। सुर्खेत वितरण केन्द्रका प्रमुख दीपकजङ चौधरीले केही दिनमै कार्यालय स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइने बताउनु भयो। उहाँले सुर्खेतका विभिन्न ठाउँमा अझै पनि विद्युत सेवा पुग्न नसकेको भन्दै विस्तारको काम भइरहेको बताउनु भयो। उहाँले मटिला र बाबियाचोरमा सब स्टेशन निर्माणको काम भइरहेकाले जाजरकोटका बस्तीसम्म विद्युत विस्तार हुने बताउनु भएको छ।
सरकारले बाढी प्रभावित बर्दिया सहित 30 जिल्लामा झण्डै 1.5 अर्ब रुपियाँको प्रस्तावित राहत कार्यक्रम सार्वजनिक गरेको छ। कृषि विकास मन्त्रालयले 1,25,05,60,000 रुपियाँ बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको हो। बाली वस्तु गरी अहिलेसम्म 6 अर्ब बराबरको क्षति भएको तथ्याङ्क आएको कृषि विकास मन्त्रालयले जनाएको छ। राहत प्याकेजमा तत्काल सञ्चालन गर्ने र पुनर्स्थापनामा सहयोग गर्ने कार्यक्रम समेटिएको छ। धान, मकै, माछा, तरकारी, दलहन, तेलहन, केरा, बेसार, उखु, बिउ र सञ्चित खाद्यान्नमा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रस्ताव गरिएको हो। बिउ बेर्ना र मल वितरण, बिग्रेका सिंचाई पूर्वाधारको मर्मत, बगर खेतीका लागि पम्प सेट वितरण, माछाका भुरा वितरण, माछा पोखरीको मर्मत तथा सुधार जस्ता राहत कार्यक्रम प्रस्ताव गरिएको छ। प्रस्तावित राहत कार्यक्रम योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृतिपछि तत्काल कार्यान्वयनमा लैजाने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताउनुभयो। बाढी पहिरो प्रभावित 35 जिल्लामध्ये 30 जिल्लामा राहत कार्यक्रम प्रस्ताव गरिएको उहाँको भनाइ छ।
बर्दिया बार बर्दिया नगरपालिका 3 का बाढी प्रभावित 300 घर परिवारलाई राहत वितरण गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बर्दिया समन्वय र ज्ञान चर्च एडको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रले 23,44,000 रुपियाँ बराबरको राहत वितरण गरेको जनाइएको छ। प्रति घर परिवार गएर खाद्य सामग्री 5,400 र खाद्य सामग्री 2,400 गरी 7,800 रुपियाँ 50 बराबरको दिएको छ। खाद्य सामग्री प्रति परिवार चामल 30 किलो, दाल 4.5 किलो, खाने तेल 2.5 लिटर, चिनी 2 किलो, नुन 1 किलो रहेको छ। त्यसै गरी बाल्टी 2 थान, जग, टर्च लाइट, झोला, झुल, त्रिपाल 1-1 थान र 1 थानका साथै साबुन 16 पिस, तौलिया 2 थान लगायतका पनि सामग्री वितरण गरिएको छ। यसै गरी गुलरिया नगरपालिकाका वडा नम्बर 12 पनि बाढी प्रभावितलाई प्लान इन्टरनेसनलले राहत वितरण गरेको छ। वडा नम्बर 12 रहेको टाडुवा बिक्री र भैसाही गाउँका 266 घर परिवारलाई खाद्य तथा गैर खाद्य सामग्री गरी 11,000 रुपियाँ बराबरको राहत वितरण गरिएको छ।
नेपाल शिवसेना बाँकेद्वारा बाढी पीडित क्षेत्र डुडुवा गाउँपालिकामा पर्ने छिट्टी पूर्वका 39 परिवार र कन्हैयालाल पूर्वका 56 परिवारलाई राहत सामग्री वितरण गरिएको छ। नेपाल शिवसेनाद्वारा करिब 1,00,000 रुपियाँ बराबरको चामल, पिठो, तेल, आलु, सोयाबिन, नुन लगायतको खाद्य सामग्री वितरण गरिएको शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले बताउनुभयो। बाढी पीडित परिवारको लागि व्यक्तिगत रूपमा उमेश कुमार रौनियारले 21,000, विक्रम प्रसाद रौनियारले 11,000, शेरबहादुर शाहीले 5,000, महिला इन्टरनेसनल प्रालीले 4,650 रुपियाँ नगद सहयोग गरेका छन्। 48 बोरी चामल, 1 क्विन्टल पिठो, 6 पेटी तेल, 5 क्विन्टल आलु, 50 केजी सोयाबिन, 200 प्याकेट नुन वितरण गरिएको जानकारी नेपाल शिवसेनाका अध्यक्ष रौनियारले दिनुभएको छ।
सुर्खेतका जनप्रतिनिधिहरूले स्थानीय सरकार भ्रष्टाचार मुक्त बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। गैर सरकारी संस्था महासंघले वीरेन्द्रनगरमा गरेको नागरिक सम्मान कार्यक्रममा उनीहरूले सामूहिक रूपमा स्थानीय सरकारलाई सुशासन कायम गर्ने र भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश महेश शर्मा पौडेलले जनप्रतिनिधिमा संघीय लोकतन्त्र बचाएर आफ्नो क्षेत्रमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त क्षेत्र बनाउने जिम्मेवारी थपिएको बताउनुभयो। उहाँले प्रदेश नम्बर 6 भ्रष्टाचार मुक्त प्रदेश बनाउन जनप्रतिनिधिहरूको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो। यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले जनमुखी भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सुर्खेत प्रदेश नम्बर 6 सम्भावित राजधानी भएकाले यसलाई भ्रष्टाचार मुक्त जिल्लाको रूपमा स्थापित गरी नमूना प्रदेश बनाउन जनप्रतिनिधिको अहम भूमिका रहेको सिग्देलको भनाइ छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकारलाई भ्रष्टाचार मुक्त र बलियो बनाउन जनतासँगको सहकार्य र समन्वयको खाँचो रहेको बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले स्थानीय सरकारले पूर्ण रूपमा अधिकार पाएकोले जिल्लालाई भ्रष्टाचार मुक्त बनाउने भूमिका पनि जनप्रतिनिधिकै रहेको बताउनुभयो। कार्यक्रममा सुर्खेतका 5 नगरपालिकाका प्रमुख र उप तथा 4 गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई सम्मान गरिएको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश नम्बर 6 ऊर्जाको केन्द्र बनाउने बताउनु भएको छ। वीरेन्द्रनगरमा विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै उहाँले ऊर्जाको विकासमा कर्णाली र भेरी करिडोरलाई प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री शाहीले यस प्रदेशमा रहेको ऊर्जाको क्षमता अनुसार उत्पादन गर्न जलविद्युत आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
सुर्खेतमा स्थापना भएको क्षेत्रीय कार्यालयले गाउँका जनतालाई विद्युतको पहुँच कायम गर्ने, त्यसका लागि हामी लाइन ग्रामीण विद्युतीकरण लगायतका प्रसारण लाइनहरू चाहिँ हामीले अगाडि बढाउने र त्यसपछि यो क्षेत्रमा 6 प्रदेशमा रहेको ऊर्जाको जो क्यापेसिटी चाहिँ छ यो क्यापेसिटी अनुसारको उत्पादन गर्ने गरिकन अब यो क्षेत्रका सबै जलविद्युत आयोजनाहरू जतिसकै चाहिँ हामी गतिमा अगाडि बढाउनेछौँ।
यो प्रदेश विकासको लागि ऊर्जाको विकास हुन जरुरी रहेको बताउँदै नयाँ स्थानहरूमा विद्युत उत्पादन गर्न सम्भाव्यता अध्ययनलाई पनि प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यो क्षेत्रलाई आत्मनिर्भर बनाउने र यहाँका जनताको जीवनस्तरमा परिवर्तन ल्याउने मुख्य स्रोत नै ऊर्जा भएको उहाँले उल्लेख गर्नुभयो।
यो क्षेत्रलाई ऊर्जा क्षेत्रबाट यो ऊर्जाको सबभन्दा बढी चाहिँ पहुँच भएको क्षेत्र चाहिँ हो, धेरै ठुलो सम्भावना भएको क्षेत्र हो। यो क्षेत्रले भोलि सबैभन्दा ठुलो आर्थिक स्रोत आम्दानीको स्रोत भनेको ऊर्जा नै हुनेछ र भोलि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनेको ऊर्जा क्षेत्र हो। यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ र यो क्षेत्रका जनताहरूलाई आर्थिक जीवनस्तर च्यान्ज गर्ने भनेको यो ऊर्जा क्षेत्र नै हुनेछ।
सरकारको चुनौतीका रूपमा रहेको अबका 3 निर्वाचन सम्पन्न गरेर ऐन नियम बनाइसकेपछि काम कारवाहीमा सहजता आउने उहाँको भनाइ छ।
हाम्रो अगाडिको मुख्य चुनौती भनेको 3 निर्वाचन गर्ने, केन्द्रीय स्थानीय गरिसकेका छौँ, त्यसपछि प्रादेशिक, हामीले 3 तहको चुनाव र 3 तहका ऐन कानुन हामीले बनायौँ भने र हामीले अबको समग्र काम कार्यमा राज्य व्यवस्थाका सबै संरचनाहरू र सबै हामीले खडा गरिसकेपछि काम कार्यमा सहज हुनेछ।
ऊर्जा मन्त्रीसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले कर्णाली र भेरी करिडोरको निरीक्षण पनि गरेको छ। भेरी खबरमा छिमेक सेरोफेरो राष्ट्रिय खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगरमा विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना, यो प्रदेशलाई ऊर्जाको केन्द्र बनाउने ऊर्जा मन्त्री शाहीको प्रतिबद्धता, बाढी प्रभावित बर्दिया सहित 30 जिल्लामा झण्डै 1.5 अर्ब रुपियाँको प्रस्तावित राहत कार्यक्रम सार्वजनिक, बर्दियाको ग्लोरिया र बार बर्दियाका बाढी पीड़ितलाई राहत वितरण, सुर्खेतलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने जनप्रतिनिधिहरूको सामूहिक प्रतिबद्धता लगायतका खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दिया जिल्लाको मध्यभागमा अवस्थित बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकालाई जोड्ने बबई नदीको चन्दनपुर घाटमा बनेको झुलुङ्गे पुल पुनर्स्थापना हुन नसक्दा स्थानीयलाई शास्ति भएको छ। गत साउन 29 गते बबई नदीमा आएको बाढीले पुल बगाएपछि स्थानीयको 16 किलोमिटर दूरी बढी हिँड्नुपर्ने बाध्यता रहेको छ। दुई वर्ष अघि 1,93,00,000 रुपियाँको लागतमा पुल निर्माण गरिएको थियो।
बाँकेको कोहलपुर नगरपालिकालाई आगामी वर्षमा कोहलपुर नगरलाई समृद्ध नाराका रूपमा विकास गर्नका लागि सुझाव संकलन गर्ने अभियान सुरु गरेको छ। कोहलपुर नगरलाई सफा सुन्दर र हराभरा कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हिजो कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत पत्रकारसँग छलफल गरेको छ। कोहलपुरलाई पहिचान गर्ने ठोस योजना बनाउनु पर्ने, सामाजिक आर्थिक र सांस्कृतिक पहिचान सहितको नीति तथा कार्यक्रम लागू गर्नुपर्ने, जनताको सहभागितामा विकासका कार्यक्रम तय गर्नुपर्ने लगायतका सुझाव पत्रकारले दिएका छन्।
दैलेखमा झण्डै 8,000 मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनपछि भएको फोटोसहितको मतदान मतदाता नामावली संकलनमा 7,931 नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ। गत भदौ 3 गतेसम्म संकलन गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा नयाँ थपिएका मध्ये 3,829 महिला र 4,042 पुरुष रहेको निर्वाचन अधिकृत भक्तबहादुर कार्कीले जानकारी दिनुभयो। जिल्ला निर्वाचन कार्यालय दैलेख र 11 स्थानीय तहमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो। नयाँ मतदाता थपिएका मध्ये सबैभन्दा बढी जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो। सबैभन्दा धेरै चामुण्डा बिन्द्रासैनी नगरपालिकामा 1,365 र दुल्लु नगरपालिकामा 1,198 जनाले नामावली दर्ता गराएका हुन्। त्यस्तै नौमूल्य गाउँपालिकामा 265, भगवतीमाई गाउँपालिकामा 343, गुरास गाउँपालिकामा 413 र महाबु गाउँपालिकामा 335 नाम दर्ता गराएका छन्। डुङ्गेश्वर गाउँपालिकामा 289 र 820 नगरपालिकामा 883 जना मतदाता थपिएको कार्यालयले जनाएको छ।
रक्सी खाएर कार्यालयमा गएको भन्दै प्रहरीले जिल्ला मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत नायब सुब्बा धर्मराज जोशीलाई पक्राउ गरेको छ। कार्यालयमा सेवा लिन जाँदा जोशीले रक्सी खाएर टेबलमाथि खुट्टा राखेर सुतीको अवस्थामा भेटिएपछि सेवा गरेले प्रहरीलाई खबर गरेका हुन्। नायब सुब्बा जोशीलाई कार्यकक्षबाट पक्राउ गरी मेडिकल जाँच गराएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक गोकुल बलायरले बताउनुभयो। मेडिकल जाँचपछि जोशीलाई वडा प्रहरी कार्यालयमा राखिएको उहाँको भनाइ छ।
वर्षाका कारण अवरुद्ध भएको जाजरकोटको भेरी नगरपालिका भित्रका विभिन्न सड़कहरू खुलाइएको छ। यातायातका साधनहरू सञ्चालनमा सहजता होस् भनेर भाँसिएका सड़कको मरमत र माथिबाट पहिरो खसेका सड़कको पहिरो पन्छाइएको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो। छिन्चु जाजरकोट हुँदै डोल्पा जोड्ने सड़क खण्ड अन्तर्गत भेरी नगरपालिका 4 बोहरा गाउँ 0 पोइन्टदेखि भेरी नगरपालिका 1 काले गाउँसम्मको मोटर बाटो मा खसेको पहिरो पन्छाइएको उहाँले बताउनुभयो। पहिरो हटाइएसँगै यातायातका साधन सञ्चालनमा सहजता आएको छ।
बाँकीको राप्ती सुनारी गाउँपालिकामा 2 मुगुवा खोला छेउमा चट्याङ लागेर 10 भेडा मरेका छन्। वनमा चराउन लगेका भेडा र बाख्रा खैरको रुखमुनि बसेको बेला चट्याङ परेको थियो। चट्याङमा परि राप्ती सुनारी गाउँपालिकाका 2 कमला ओलीको 1, युवराज ओलीको 6 र सुरेश ओलीका 3 भेडा मरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
निर्वाचन आयोगले आगामी मङ्सिर 10 गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ताका लागि दिएको समय सकिएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई दुवै तहको चुनाव एकैपटक गर्ने निर्णय तपाईँलाई कस्तो लाग्यो भनी सोधेका छौं। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
दुईपटक भन्दा होइन, खर्च सबै कम लाग्छ, त्यही भएर एकपटक गर्दा नै राम्रो होला। योजनाहरू बनाउनु पर्यो हरेक ठाउँमा, बरु बाढी भित्री यताउताहरूलाई पनि अब अरू सहयोग गर्नु पर्यो होइन, दुईचोटि गरेर धेरै खर्च गर्नुभन्दा, त्यही भएर एकैचोटि गर्दा राम्रो होला।
दुवै तहको चुनाव एकैपटक गर्दाखेरि सबै जनताहरूलाई पनि सजिलो हुन्छ, टाइम खर्च पनि कम हुन्छ र आर्थिक रूपमा पनि केही भार कम पर्छ, जनताहरूले टाइम लस पनि कम हुन्छ, सही तरिकाले हुन्छ होइन, त्यही भएको कारण गर्दा एकदम ठिक छ। यो
मेरो विचारमा चाहिँ यो चाहिँ ठिकै लाग्छ, एकैचोटि गर्दा चाहिँ राम्रो हुन्छ देशको जनताका लागि, सबैको लागि चाहिँ राम्रो हुन्छ भन्ने सोच्छु, राम्रो लाग्छ मलाई, किनकि सबैलाई सेवा यता एकचोटि गर्दाखेरि जनतालाई सबै गएर देशको सेवालाई पनि राम्रो हुन्छ नि त। त्यसैले
यो चाहिँ एकदमै ठिक छ, किनभने मतदाताहरूको समय पनि कम लाग्ने र राज्यको खर्च पनि कम लाग्ने भएकोले यो एकदमै ठिक छ, ठिक लाग्छ मलाई। देशको पनि विकास गर्न छिटो हुने र अब यो विभिन्न खालका नियमहरू बनाउनु पर्नेछ, त्यो नियमहरू बनाउनलाई पनि अलिक छिटो छरिटो हुने भएले यो ठिक छ।
सरकारले एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको, खर्च कम लाग्ने र समयको बचत पनि हुने, समयको बचत भयो भने देश निर्माण योजनाहरू बनाउने समय पनि थपिन्छ, त्यसकारण यो एकदमै राम्रो छ।
यसमा अब मेरो विचारमा पनि लगभग ठिकै लाग्छ, किन ठिकै लाग्छ भने अब देशको विकासहरू गर्नु छ होइन, हरेक खालको योजनाहरू बनाउनु छ, ढिलो चुनावहरू भयो भने अब योजनाहरू रोकिन सक्छन् अनि खर्च बढी हुन सक्छ, दुई तिन चरण गरेपछि एकदम खर्च बढ्ने भएको हुनाले एकै पटक गर्दा एकदम उपयुक्त छ।
भेरी खबरमा केही राष्ट्रिय खबरसँगै अन्तर्राष्ट्रिय र खेलकुदका खबर बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, घनश्याम कणेलको धृतराष्ट्र काव्यले मदन पुरस्कार 2073 पाउने भएको छ। 2073 प्रकाशित भएका मध्ये गुठीमा प्राप्त 195 पुस्तकबाट कणेलको धृतराष्ट्रलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीको बैठकले गरेको हो। यस्तै जगदम्बा श्री पुरस्कार दुर्गा बराल बत्सायनलाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ। गुठीको बैठकले समसामयिक विषय र विसङ्गतिहरूलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै बत्सायनलाई जगदम्बा श्री प्रदान गर्ने निर्णय गरेको हो। यी दुवै पुरस्कारको राशि समान 2-2 लाख रुपियाँ रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको 5 दिवसीय राजकीय भ्रमण पूरा गरी हिजो साँझ स्वदेश फर्कनु भएको छ। उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डाक्टर आरजू राणा देउवाका साथ उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ 7 गते भारत जानुभएको थियो। स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उच्च बनाएको बताउनुभयो। भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव मधेसी नागरिकको भावनालाई समेट्ने प्रयास स्वरूप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफ्नो भारतमा प्रसङ्ग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने भनाइराख्नुभयो। प्रधानमन्त्री देउवाले समग्रमा आफ्नो राजकीय भ्रमणका अवसरमा भएको उच्च स्तरीय भेटघाटबाट दुई देशबीच विश्वासको अभिवृद्धि गर्न मदत पुगेको बताउनुभयो। नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा सहयोग अभिवृद्धि हुनुका साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको उहाँको भनाइ छ।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा 8 जना सुरक्षाकर्मीको ज्यान गएको छ। कश्मीरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गरेको भारतीय संचार माध्यमले जनाएका छन्। आक्रमणपछि त्यहाँ रहेका प्रहरीका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। प्रहरी परिसरमा विद्रोहीले अन्धाधन्ध गोली प्रहार गरेको र त्यसपछि आत्मघाती आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणमा केही प्रहरी गम्भीर घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रहरीसँग मुठभेटमा 2 जना विद्रोही लडाकु पनि मारिएका छन्। प्रहरीका अनुसार गोली प्रहार कश्मीरमा प्रहरीले 7 महिना अघिदेखि विद्रोही विरुद्ध अभियान चलाएको छ। अभियानका क्रममा अहिलेसम्म 140 जना भन्दा धेरै विद्रोहीको मृत्यु भएको प्रहरीको दावी छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। मलेसियामा अर्को महिना हुने 19 वर्ष मुनिको एसएससी एसिया कप क्रिकेटको छनौटका खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। एसियाको पूर्वी क्षेत्रको छनौट प्रतियोगितामा नेपालको कप्तानी दिपेन्द्र सिंह एरीले गर्नुहुने भएको छ। सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र 19 वर्ष मुनिको टोलीका प्रशिक्षक विनोद दासले 14 नियमित र 4 अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गर्नुभएको हो। शाह, पवन सराफ, यसै गरी रोहित कुमार पौडेल, किशोर महतो, साहब आलम, नन्दन यादव, विक्रम कुमार भूषाल, सन्दीप जोरा र सुमित महर्जन पनि शरण हुनुभएको छ। त्यसै गरी वैकल्पिक खेलाड़ीमा कमल सिंह एरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल पर्नु भएको छ। नेपाली टोली यही भदौ 23 गते मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगितामा नेपाल रहेको समूह एमा सिङ्गापुर, थाइल्याण्ड र भूटान रहेका छन् भने समूह बीमा आयोजक मलेसिया सहित हङकङ, चीन र म्यानमार रहेका छन्।
र 15 वर्ष मुनिको सात च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ। ललितपुरको सात दोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भारत विरुद्धको शुरूआती अग्रता जोगाउन नसक्दा उपाधि भित्र्याउने मौका गुमाएको हो। 41 मिनटमा पेनाल्टी मार्फत अग्रता लिएको नेपालले दोस्रो हाफमा 2 गोल खाएपछि उपविजेतामै सीमित भयो। नेपाल समूह चरणमा पनि भारतसँग 2-1 गोल अन्तरले नै पराजित भएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगरमा विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना, यो प्रदेशलाई ऊर्जाको केन्द्र बनाउने ऊर्जा मन्त्री शाहीको प्रतिबद्धता।
बाढी प्रभावित बर्दिया सहित 30 जिल्लामा झण्डै 1.5 अर्ब रुपियाँको प्रस्तावित राहत कार्यक्रम सार्वजनिक। बर्दियाको गुलरिया र बार बर्दियाका बाढी पीड़ितलाई राहत वितरण।
सुर्खेतलाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता। यस प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने भूमिका जनप्रतिनिधिकै हुने उच्च अदालतका मुख्य न्यायाधीश पौडेलको भनाई।
र 19 वर्ष मुनिको एसिसी एसिया कप क्रिकेटको छनौटका लागि नेपाली टोलीको घोषणा। 19 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेतामै सीमित। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो भेरी एफएम। नमस्कार।